وَمَنْ يَتَّقِ اللَّهَ، جو اللہ کا تقوی اختیار کرے، اللہ کا تقوی یعنی اللہ کے قانون کو جامع عمل پہنائے، جو واجبات ہیں ادا کرے، جو منکرات اور جو محرمات ہیں ان سے پہلو تو ہی اختیار کرے، يَجْعَلْ لَهُ مَخْرَجًا، اللہ تعالیٰ اس کے لیے ایک راستہ قرار دے گا تاکہ وہ مشکلات سے نکل سکے۔ اور پھر آیت آگے چلتی ہے، صرف یہی نہیں کہ اس کے لیے نکلنے کا راستہ، وَيَرْزُقْهُ مِنْ حَيْثُ لَا يَحْتَسِبْ، اور اس کو وہاں سے رزق عطا کرے گا کہ جہاں سے اسے گمان بھی نہیں ہوگا، توجہ رکھیے گا، وَيَرْزُقْهُ، اسے رزق عطا کرے، مِنْ حَيْثُ لَا يَحْتَسِبْ، جہاں سے وہ حساب بھی نہیں کر سکتا، جہاں اس کا خیال بھی نہیں جا سکتا۔ اگر تم اللہ کے راستے پہ چلو گے تو اللہ زمین و آسمان کی برکتوں کی راہیں تم پہ کھول دے گا۔ چنانچہ یہ رزق آج میرا عنوان ہے کہ رزق مراد کیا ہے، اور اہل بیت علیہم السلام نے رزق کو کس طرح ہمارے سامنے بیان فرمایا۔ مل کے درود بھیجیے محمد و آل محمد کا۔ اور روایات میں کثرت کے ساتھ اہل بیت علیہم السلام نے اس رزق کی تشریح کی ہے۔ ہمارے ذہن میں رزق کیا ہے؟ رزق مادی ہے، رزق مالی ہے۔ روایات میں، دعاؤں میں، آئمہ کی زیارات میں، حتماً آئمہ کی زیارات میں بھی اس رزق مالی کا سوال کیا گیا ہے کہ تم اللہ سے رزقاً واسعاً حلالاً طیباً مانعاً، اللہ تعالیٰ سے رزق واسع حلال و طیب و طاہر کا سوال کرو۔ اس لیے کہ اہل بیت کہہ رہے ہیں جب ہم طیب و طاہر ہیں تو تمہیں بھی ہماری تأثیر و پیروی میں طیب و طاہر ہونا چاہیے، اور اس طیب و طاہر ہونے کے لیے رزق حلال جو راہ درست اور راہ شرعی سے حاصل کیا جائے، تمہیں ہمارے راستے سے لے جاتا ہوا ہماری معرفت تک پہنچا دے گا۔ معرفت کا بھی سوال ہے، رزق مادی کا بھی سوال ہے، لیکن اہل بیت نے صرف یہاں بس نہیں کیا، یہاں اسٹاپ نہیں لگایا، یہاں پر ہماری توجہات کو مبذول کرا کر ہماری منزلوں کو ختم نہیں کیا، بلکہ اہل بیت ہمیں کہیں اور لے جانا چاہتے ہیں۔ یہ مادی رزق اس دنیا تک ہے، اہل بیت چاہتے ہیں کہ مومن ہمیشہ ہمیشہ زندہ رہنے والا ہے، مومن تا ابد زندہ رہنے والا ہے، لہذا اس کا رزق بھی ایسا ہونا چاہیے جو اس کی ابدی زندگی میں اس کے کام آ سکے۔ لہذا اہل بیت نے فرمایا کہ اللہ سے رزق کا سوال کرو، رزق مادی بھی اس دنیا میں، اور اس کے بعد رزق حقیقی، رزق معنوی، رزق روحانی، کہ جس کی مختلف انداز سے تعبیر کی گئی ہے کہ وہ رزق جو انسان کی آخرت کے سلسلے میں کام آئے، انسان کی قبر و قیامت میں کام آئے، ایمان کی پختگی کے لیے کام آئے۔ عزیزان گرامی، لہذا سب سے اہم ترین رزق عزیزان گرامی کیا ہے؟ وہ مادی رزق ہے، خواہ وہ بدن کا ہو، خواہ وہ مال کے ذریعے سے ہو۔ اس سے زیادہ اہم ترین رزق انسان کے روح اور قلب کا ہے، اور اس روح و قلب کے لیے جو رزق مقرر کیا گیا ہے اس میں اللہ کی محبت بھی ہے، ایمان بھی ہے، اور ایک اور چیز کو بہت زیادہ تاکید کے ساتھ ہمارے سامنے رکھا گیا ہے، وہ رزق محبت اہل بیت علیہم السلام ہے۔ حب اہل بیت کا رزق، حب اہل بیت کا رزق۔ اور آپ جب زیارات کا مطالعہ کرتے ہیں، خصوصاً جب امام کو ودا کیا جاتا ہے تو اس کے لیے خاص طور پر ایک دعا ہے جس کا نام ہے دعائے عالیت المضامین۔ عالیت المضامین کے نام سے ہی واضح ہے کہ وہ دعا کہ جس میں عالی ترین مضامین درج ہیں، اور اس کا ایک حصہ یہ ہے کہ اے اللہ، تو نے جو میرے دل میں آل محمد کی محبت ڈالی ہے، اس محبت کو مجھ سے سلب نہ کرنا۔ اس لیے کہ ظاہر سی بات ہے اللہ سلب کرنے والا نہیں ہے، ہم مقدمات فراہم کرتے ہیں، اللہ کا نظام اور قانون اس ہمارے عمل کی بنا پر اس کو یا سلب کرنے کا سبب بن جاتا ہے، یا اس کی تثبیت اور اس کے تحفظ کا سبب بن جاتا ہے۔ لہذا حب اہل بیت علیہم السلام وہ رزق معنوی ہے کہ جسے ہمیں حکم دیا گیا ہے کہ اس کو ہر آن اور ہر واحد طلب کرتے رہو اور اس کی حفاظت کرتے رہو۔ کتاب خصال میں رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کی एक मुफस्सल हदीस है कि जिसमें आपने अहले बैत अलैहिमुस्सलाम से मोहब्बत रखने की 10 सिफात को बयान फरमाया है कि जो भी मोहब्बत अहले बैत का रिज़्क पा ले। रिज़्क का लफ्ज़ इस हदीस में मौजूद है, हज़रत गिरामी तवज्जो रखिएगा, बात शुरू हो रही है रिज़्क है, रिज़्क रिज़्क मादी भी है, रिज़्क माली भी है, उससे बालातर रिज़्क कल्ब और रिज़्क रूह है, और रिज़्क कल्ब और रूह में जो आला तरीन दर्जा है अल्लाह की मार्फत और ईमान के बाद, वह है रिज़्क अहले बैत, रिज़्क मोहब्बत अहले बैत। और यूँ कहूँ कि रिज़्क अहले बैत न हो, रिज़्क मोहब्बत अहले बैत न हो, तो न इंसान ईमान को पा सकता है, न हुब्बे इलाही को पा सकता है। इन्हीं के ज़रिए से अल्लाह ईमान भी अता करता है, रिज़्क मारफत भी अता करता है। मिलकर दुरूद भेजिए मोहम्मद आल मोहम्मद। चुनाचा एक मुख्तसर सी हदीस सुनाकर और उस हदीस की तशरीह में हुब अहले बैत की कुछ सिफात को जो सरकार रसालत माब की ज़बानी नकल हुई आपकी समात के गोश गुजार करना चाहता हूँ। एक आराबी रसूलुल्लाह के पास आया, या रसूलुल्लाह मता क़यामुस्सा, क़यामत कब आएगी? लोग आके सवाल करते थे, उनका अकीदा नहीं था। रसूलुल्लाह ने आके तालीमात दी, बताया क़यामत आने वाली है, उसके लिए तैयारी करो। फरमाया कि क़यामत कब आएगी, रसूलुल्लाह खामोश रहे। नमाज का वक्त आया, आपने नमाज अदा की, नमाज अदा करने के बाद आपने पूछा वो सवाल किसने किया था, उस आराबी ने कहा या रसूलुल्लाह मैंने किया था। आपने फरमाया फ़मा आदत्ता लहा, तवज्जो रखिएगा, तूने क़यामत के लिए तैयारी क्या की है, तवज्जो रखिए। देखिए सवाल क्या है, वक्त क़यामत का है। बाज़ औक़ात आइम्मा हमारे सवाल की तवज्जो को मोड़कर हकीकी मारफत का रिज़्क हमें अता करना चाहते हैं। मुमकिन है उस आराबी की, उस बद्दू की जो अक़ल की मारफत और सतह थी वो बहुत नीची होगी, बहुत कमज़ोर ईमान का मालिक होगा, लिहाजा उसके सवाल का रुख मोड़ा, उसने पूछा कि वक्त क़यामत कब है। आपने कहा तैयारी क्या की है, तवज्जो रखिएगा, यानी देखो वो जब घड़ी आएगी सो आएगी, उसके लिए तैयारी क्या की है। लिहाजा बाज़ औक़ात आइम्मा सवालों का रुख मोड़ कर मारफत के दरीचे खोला करते थे। अब उसने कहा कि या रसूलल्लाह मैं बहुत ज़्यादा नमाज तो नहीं पढ़ता, पढ़ता हूँ लेकिन बहुत ज़्यादा नहीं पढ़ता, रोज़ा रखता हूँ बहुत ज़्यादा नहीं रखता, लेकिन एक सिफत मुझ में है, तवज्जो रखिएगा, वो क्या सिफत है? फरमाया बताओ भाई वो क्या सिफत है। फरमाया इन्नी उहिब्बुल्लाह व रसूलहू, मैं अल्लाह से भी मोहब्बत करता हूँ और उसके रसूल से भी मोहब्बत करता हूँ। मोहब्बत वो रिस्क, तवज्जो रखिएगा, ये इब्तिदा इस्लाम की बात है। और जाहिर सी बात है कि रसूलल्लाह ने इब्तिदा इस्लाम में जहाँ जहाँ आपको मौका मिला आपने अपनी विलायत और मोहब्बत के साथ अहले बैत की विलायत और मोहब्बत की तस्वीर की है, उसको वाज़े किया, उसको बयान किया है। मुमकिन है कोई हुक्म ना पहुँचाओ, लिहाजा इस अराबी तक सिर्फ यही हुक्म पहुँचा था कि मैं अल्लाह और उसके रसूल को चाहता हूँ। और जाहिर सी बात है जो रसूल को चाहता होगा वह अली को भी चाहता होगा, हो नहीं सकता कि वो जो रसूल को चाहे अली को ना चाहे, तो लाजिमी नतीजा हुब रसूल का ये होगा कि हुब अहले बैत का दरीचा उस तक खोल दिया जाएगा। दुरूद भेजे मोहम्मद आले मोहम्मद। फरमाया कि मैं बहुत ज़्यादा नमाज और रोज़ा तो नहीं करता लेकिन मैं आपको और अल्लाह से बहुत मोहब्बत करने वाला हूँ। अब रसूल अल्लाह ने फरमाया अलमरओ, अलमरओ इंसान जिस चीज़ से मोहब्बत करता है उसके साथ रोज़ क़यामत महशूर होगा। अलमरओ मा मन अहब्बा, जिस चीज़ के साथ तुम मोहब्बत करोगे रोज़ क़यामत उसके साथ महशूर होगे। ये रसूलल्लाह की हदीस है और कायदे कुल्ली है, अकली तौर पे भी साबित है। और एक और जगह है कि तुम जिस चीज़ के साथ मोहब्बत करोगे रोज़ क़यामत उसी के साथ महशूर होगे। अगर वो चीज़ मादी फ़ानी होगी तो तुम्हारी बीनाई और बसारत को अंधा कर देगी, क्योंकि हमें रिस्क की तरफ निशानदेही की जा रही है। लिहाजा फरमाया कि ऐसी चीज़ से मोहब्बत करो कि जो तुम्हारी बीनाई और बसारत में इजाफे का सबब बन सके। मिलकर दुरूद भेजिए मोहम्मद व आल मोहम्मद। फरमाया اب گفتگو واضح ہو رہی ہے کہ رزق مادی اور اس سے بالا تر معنوی اور روحانی رزق، اور اس میں سب سے اعلیٰ ترین رزق کیا ہے؟ حب اہل بیت، محبت اہل بیت. تو جس چیز سے بھی انسان محبت کرے گا روز قیامت اسی کے ساتھ محشور ہوگا. اسی لیے حدیث میں ہے کہ بالا ترین محبت اللہ اور رسول کے بعد کس کی ہے؟ وہ مولا کائنات علی ابن ابی طالب علیہ السلام کی ہے. کہ اس سے بڑھ کر کائنات میں کوئی اور محبت نہیں ہے، اس سے بڑھ کر کوئی محبت نہیں ہے. اور اس لیے معصوم فرمایا حب علی حسنت لا تضر مع سیئت. حب علی ایک ایسی حسنہ اور ایسی نیکی ہے کہ جس کے بعد انسان میں کوئی برائی نہیں رہتی بلکہ وہ اچھائیوں میں تبدیل ہو جاتی ہے. کوئی برائی برائی نہیں رہتی، انسان خود بخود علی کی محبت میں برائیوں کو چھوڑتا چلا جاتا ہے، نیکیوں کے درجات کو طے کرتا ہوا علی کی معرفت سے ہمکنار ہوتا چلا جاتا ہے. حب علی حسنت لا تضر مع سیئت. حب علی، حب اہل بیت وہ نیکی ہے جس کے بعد انسان میں کوئی برائی نہیں رہتی. کیوں؟ اس لیے کہ اہل بیت نور ہے. اشہد انک قد اقمت الصلاۃ واتیت الزکاۃ. اس کے بعد کیا کہتے ہیں؟ زیارت وارثہ میں شب جمعہ ہے، شب زیارت امام حسین علیہ السلام ہے. روایات میں آیا ہے کہ ننگے پیر کھڑے ہو جاؤ آسمان کے نیچے، قبر امام حسین کی طرف رخ کرو، تم کربلا سے دور ہی کیوں نہ ہو. یہ رزق اگر تمہیں عطا ہو جائے حب حسین کا، تو تم سلام یہاں سے کرو گے، جواب وہاں سے آئے گا. اشہد انک کنت نورن، آپ نور تھے. فلسلہ بالشامخا، سلبوں میں رحموں میں آپ پاکیزہ تھے، نور تھے. نور تھے تو جہاں نور آتا ہے وہاں روشنی آ جاتی ہے، اور جہاں روشنی آتی ہے وہاں اندھیرے دم توڑنے لگتے ہیں. تو عزیزِ گرامی، اس حدیث کا ترجمہ یوں کروں کہ حب علی کا چراغ لے کے چلیے اپنی زندگی میں، خود بخود اندھیرے چھٹتے چلے جائیں گے، زندگی منور ہوتی چلی جائے گی، زندگی منور ہوتی چلی جائے گی. اس لیے فرمایا زینو مجالسکم بذکر علی ابن ابی طالب. اپنی مجالس کو، اپنی زندگی کو، اپنی نشست و برخاست کو حب علی سے زینت دو. اس لیے کہ بالا ترین زینت ہے، بالا ترین عبادت ہے. مل کے درود بھیجیے محمد و آل محمد. عرض کیا تھا کہ خصال میں اس رزق سے مراد ایک حدیث ہے رسول اکرم کی، کہ جس میں آپ نے 10 صفات کو بیان فرمایا. حدیث طولانی ہے، میں صرف اس کی عربی عبارت پڑھ کے اس کے کچھ حصوں کو آپ کے سامنے بیان فرماؤں گا. درود بھیجیے محمد و آل محمد. اور خود اس روایت میں بھی رزق کا لفظ آیا، اس سے مراد کو مادی رزق نہیں ہے بلکہ وہ حقیقی و معنوی رزق ہے جو مرنے کے بعد بھی انسان کے ساتھ ساتھ ہمیشہ ہمیشہ رہے گا. فرماتے ہیں سرکار رسالت باب، من رزقہ اللہ حب الائمہ من اہل بیتی. توجہ رکھے گا، جس کو اللہ ائمہ کا، میرے اہل بیت میں سے ائمہ کا رزق عطا کرے. توجہ رکھے گا، من رزقہ اللہ حب الائمہ من اہل بیتی، میرے اہل بیت میں سے ائمہ تحریر کا جس کو رزق اللہ عطا کرے، فقد اصاب خیر الدنیا والآخرہ، وہ دنیا اور آخرت کی تمام اچھائیوں کا حامل بن جاتا ہے. رزق اہل بیت، رزق محبت اہل بیت کیا ہے؟ تمام اچھائیوں کا اپنے دامن میں سمیٹ لیتا ہے. اس لیے کہ لا رث بن ولا یابس الا فی کتاب مبین، اگر قرآن کے لیے ہے تو وہ قرآن صامت کے لیے ہے. اور یہی قل لا رث بن ولا یابس الا فی کتاب مبین، جس کو امام مبین کہہ کے قرآن خطاب کر رہا ہے، وہ سب قرآن ناطق کی روشنی میں اہل بیت علیہ السلام کے پاس ہے. لہذا فرمایا کہ فقط اصابہ، اصابہ یعنی پہنچنا، جس کو رزق کا اہل بیت مل گیا، فقط اصابہ وہ پہنچ جائے گا یا پہنچ گیا، خیر الدنیا والآخرہ، دنیا اور آخرت میں جتنا خیر ہے، جتنی اچھائی ہے، جتنے حسنات ہیں، جتنے درجات ہیں، وہ سب کو حاصل کر لے گا. توجہ رکھیے گا، یہ ہے یہ رزق حب اہل بیت علیہ السلام. اس کو فرمایا ولا یشکن احد انہ فی الجنہ، اور کوئی ایک بھی शक न करे कि ऐसा इंसान कि जिसको रिस्क हुब अहले बैत मिल जाए वो जन्नत के अलावा कोई और उसका ठिकाना भी होगा। लोग शक करें कि ये हुब अहले बैत रखता है और फिर शक करें कि मैं जन्नती हूँ या नहीं। रसूलल्लाह फरमा रहे हैं शक न करे कोई किस बात में कि वो जन्नत में होगा, इसलिए कि जो दुनिया में जिसे रिस्क हुब अहले बैत मिल जाए, मोहब्बत अहले बैत का रिस्क उसे अता हो जाए, वो अपनी ज़िंदगी में अहले बैत की तासीयो पैरवी करता रहे, उनकी विलायत का इकरार करता रहे, उनकी इमामत का इकरार करता रहे और उनकी तासीयो पैरवी करता रहे, फ़कत असाब खैरत दुनिया वाला आखरत, वो दुनिया और आखरत की अच्छाइयों को हासिल कर लेगा। बल्कि दुरूद भेजे मोहम्मद व आल मोहम्मद। अब देखिए एक और रिवायत अर्ज़ कर रहा हूँ, ये भी मासूम से रिवायत है और अजीब शब जुमा, जैसे मैंने कहा शब ज़ियारत इमाम हुसैन अलैहिस्सलाम है। कम से कम इंसान अपनी ज़बान से इतना कह दे अस्सलामु अलैका या अबा अब्दुल्लाह, कबूल है ज़ियारत। तवज्जो रखिएगा, अस्सलामु अलैका या अबा अब्दुल्लाह, कम से कम ये जुमला इंसान कह दे, क्योंकि ताल्लुक़ कायम करना है ताकि वो रिज़्क जो है वो तुमको मिल जाए। यहाँ पर एक मंजिल अपनी गुफ्तगू कर एक मंजिल की जानब इशारा करना चाहता हूँ। तमाम आइम्मा तहरीन अलैहिस्सलाम में इमाम हुसैन अलैहिस्सलाम का एक मुकाम है, एक मर्तबा है और यही वजह है कि आपकी ज़ियारात मुख्तलिफ मुनासिबतों से बहुत ज़्यादा मिलती हैं। दूसरे किसी इमाम की इतनी ज़्यादा ज़ियारात नहीं हैं, या अमीरुल मोमिनीन की ज़ियारात हैं या इमाम हुसैन अलैहिस्सलाम की ज़ियारात हैं, और फिर ख़ास तौर पर इन ज़ियारात में इमाम अली को और इमाम हुसैन अलैहिस्सलाम को ख़ास तौर पर मौरिद ख़िताब करार दिया गया है। इमाम हुसैन की बहुत सारी ज़्यारतें हैं, एक ज़्यारत मुतलका हैं, कुछ ज़्यारत मखसूसा हैं। ज़्यारत मुतलका वो ज़्यारतें हैं जो कहीं पर किसी भी मुकाम पर कोई भी पढ़ सकता है। ज़्यारत मखसूसा वो ज़्यारत हैं कि जो मखसूस दिनों अयाम और तारीख़ों में पढ़ी जाती हैं, जैसे मसलन शब कदर की ज़्यारत, ईदुलफ़ितर के दिन की ज़्यारत, 27 रजब की ज़्यारत, मुख्तलिफ़ क़िस्म की ज़्यारतें हैं। अब फरमाया कि हमें रिस्क अहले बैत, मोहब्बत अहले बैत हमें हासिल करना है, तवज्जो रखिएगा, हम जिस इमाम से चाहें तवस्सुल करें कोई फ़र्क नहीं है, तवज्जो रखिएगा कोई फ़र्क नहीं है, लेकिन यहाँ पर हमें चाहिए कि अपने ज़माने के इमाम को फरामोश ना करें। अक्सर देखने में आता है लोग तवस्सुल करते हैं लेकिन इमाम ज़माना को फरामोश कर देते हैं। यकीनन आपका तवस्सुल कबूल होगा लेकिन अपने इमाम ज़माना को अपने तवस्सुल में फरामोश न करें। और हाजात की बराबरी के लिए अक्सर लोग परेशान होते हैं कि मौलाना को दुआ बताइए, को इस्तिगासा बताइए। एक इस्तिगासा मफादुल जनान में इमाम ज़माना का सलामुल्लाह अत्ताम शामिल अल कामिल अल्लज़ी, वो इस्तिगासा है, वो मफादुल जनान में आप देखेंगे इस्तिगासा बहुज़ूर इमाम ज़माना, दो रकअत नमाज है और एक 12-15 सतर की एक दुआ है। अपने इमाम ज़माने को फरामोश ना करें। अब हमें रिस्क मानवी की तरफ हमें हिदायत की जा रही है। अब एक और मासूम फरमाते हैं, मनसर्रा यकून अला मवाइद नूर यौमल क़यामत फलयकुन मिन ज़वारिल हुसैन अलैहिस्सलाम। अल्लाहु अकबर। जो शख्स इस बात को पसंद करता है कि वो रोज़े क़यामत नूरानी दस्तरखान पर बैठे, तब जो रखिएगा अयकूना अला मवाइद नूर, वो रोज़े क़यामत नूरानी दस्तरखान पर बैठे, फलयकुन मिन ज़ुवारिल हुसैन, तो उसे चाहिए कि वो हुसैन इब्ने अबी तालिब का ज़ुवार बन जाए। क्यों? इसलिए कि मैंने अर्ज़ किया कि इमाम हुसैन आप नूरानी हैं, लिहाजा आपके कलमात, आपकी ज़्यारत, आपकी तरफ आना, आपकी तरफ कुलूब का मुनकलिब होना, आपकी तरफ कुलूब का खींचा जाना, ये सब क्या है कि जहाँ हुसैन हमें ले जाना चाहते हैं वहाँ हुसैन की मोहब्बत हमें ले जाएगी, वहाँ हुसैन की ज़्यारत ले जाएगी, वहाँ हुसैन के रोज़े की ज़्यारत हमें दर हकीकत उन आला तरीन मरातब पर फायज कर देगी कि जिनका हम वहम गुमान में तसव्वुर नहीं कर सकते। ये है वो पहले बात, तवज्जो रखिएगा। लिहाजा कसरत के साथ दुआ की गई कि खुदा ये मोहब्बत अहले बैत को हमसे सलब न करना, तवज्जो रखिएगा जिन्हें, ये बहुत ही अहम नुक्ता है, मोहब्बत अहले बैत का दिल में आना और उसको बाकी रखना, उसको कायम रखना, ये बहुत अहम अमर। मैं इससे ज़्यादा इसमें वारिद होना नहीं चाहता। अब रसूलल्लाह ने फरमाया 10 सिफात हैं। पहले मैं तरतीब के लिहाज से 10 सिफात बता दूं कि जो हुब अहले बैत जिसका रिस्क उसे आता हो जाए उसको 10 सिफात मिल जाती हैं। वो कौन सी 10 सिफात हैं? चूँकि हदीस सुलानी से मैं फहरिस्तवार आपकी खिदमत में अर्ज़ करूँ। मिल के दुरूद भेजिए मोहम्मद व आल मोहम्मद। पहली सिफत उसका नाम जुहद है, दूसरी सिफत उसका नाम है अमल पर हरीस होना। अमल पर हरीस होना यानी इंसान एक दफ़ा अमल अंजाम देकर खामोश नहीं बैठ जाता बल्कि वो हरीस हो जाता है, या उर्फी ज़बान में को लालची हो जाता है, और अमल मज़ीद अमल इससे ज़्यादा अमल। तीसरी सिफत क्या है? वो है तकवा और परहेज़गारी, जो रसूलुल्लाह ने बताया कि जिसको हुब अहले बैत अता हो जाए। चौथी सिफत है इबादत में तवज्जो और रगबत, यानी दिल के साथ तवज्जो और इबादत करना। पांचवी सिफत है मौत से कबल तौबा, और छठी सिफत है कयामुल लैल यानी नमाज शब। सातवीं सिफत है कि जो लोगों के हाथों में है उससे अपने आप को छुड़ा लो, उनसे मायूस हो जाओ, और जो अल्लाह की बारगाह में तुम्हारे लिए मुकर्रर है उसकी तरफ मुतवज्जो रहो। आठवीं सिफत है कि जो अल्लाह के अहकाम है उसकी हिफाजत करो, और नवी सिफत यह है कि बुग्ज़ दुनिया, और दसवीं सिफत है सखावत। अज़ीज़ान गिरामी तवज्जो रखिएगा, रसूलुल्लाह फरमा रहे हैं कि मन रज़क़हुल्लाह हुब्बल आइम्मा मिन अहले बैत, अहले बैत में से आइम्मा में से जिसको अल्लाह रिज़्क़ अता करे, क्या ये जाय तशक्कुर नहीं है कि हम अल्लाह का शुक्र अदा करें कि उसने हमें हुब अहले बैत के साथ इस दुनिया में भेजा है। अभी अतबात आलिया की ज़ियारत का शरफ़ हासिल हुआ, वहाँ पे मुख्तलिफ अहले सुन्नत के साथ हमारी मुलाकात हुई। वाकयन आप जिस जन्नत में हैं उसका तसव्वुर शायद हमें नहीं है और आपको नहीं है। उनसे जब गुफ्त शनीद हुई, वो भी ज़ियारत के लिए आए हुए थे, लेकिन वो मारफत जो आपके पास मौजूद है वो उनके पास हकीकतन नहीं है। वो भी मोहब्बत करते हैं, ऐसा नहीं कि मोहब्बत नहीं करते अहले सुन्नत, करते हैं, लेकिन आप जिस मारफत और दीदगाह के साथ मोहब्बत करते हैं वो उनके पास नहीं है। तवज्जो रखिएगा, तो मैं सिर्फ उनकी गुफ्तगू का ख़ुलासा पेश कर रहा हूँ, और ख़ुलासा सूरत में है कि गैर जाय तशक्कुर नहीं है कि अल्लाह ताला ने हमारे दिल में हुब अहले बैत को डाला है, हमें वाबस्ता करार वाबस्ता किया है अहले बैत के साथ, हमारा जीना मरना अहले बैत के साथ है, हमारी खुशियां अहले बैत के साथ हैं, हमारे गम अहले बैत के साथ हैं, हमारी शबाए कदर विलायत के साए में है, हर चीज़ हमारी विलायत के साए में है। और फरमाया कि अगर विलायत अहले बैत ना हो तो फिर कोई अमल कबूल नहीं, विलायत अली ना हो तो कोई अमल कबूल नहीं, ये विलायत के साए में रखा है। तवज्जो रखिएगा, ये खुदा वंद आलम के लिए लाग तशक्कुर का मुकाम है कि हम शुक्र अदा करेंगे खुदा तूने मोहब्बत अहले बैत का हमारे दिल में करार दिया है। और फिर रसूलुल्लाह की वह हदीस मारूफ जिसको मैं कई दफ़ा कई मुकामात पर बयान कर चुका हूँ, रसूलुल्लाह ने अपने असहाब से फरमाया कि विलादत के बाद ईमान के बाद खुदा की सबसे अजीम तरीन नेमत का शुक्र अदा करो। ईमान के बाद फरमाया रसूलुल्लाह ईमान के बाद सबसे अजीम तरीन नेमत कौन सी है? तवज्जो रखिएगा, फरमाया ईमान के बाद सबसे अजीम तरीन नेमत तुम्हारी विलादत का तुम्हारे हसब व नसब का मालूम और ताहिर होना है। तुम्हारी वल्दियत मालूम है, तुम्हारी विलादत पाकीज़ा तरीक़े से हुई है, यानी विलायत के साए में हुई है, लिहाजा सबसे बड़ी इबादत यह है। इसलिए रसूलल्लाह फरमाते हैं खुदावंद आलम ने हम अहले बैत की मोहब्बत को उस दिल में डाला है कि जो पाकीज़ा तरीक़े से हसब नसब के साथ इस दुनिया में आता है। वलद हराम के दिल में मोहब्बत अहले बैत नहीं डाली खुदा ने। कि जो खुदा ने हमें तौफीक दी है कि हम अहले बैत से वाबस्ता हों, उनके नाम से वाबस्ता हों, उनके ख़ानदान से वाबस्ता हों, या सादात ना भी हो कोई लेकिन अहले बैत से वाबस्ता है, ये बहुत बड़ी नेमत है। अज़ीज़ान-ए-गिरामी, तो बस इन چند صفات میں سے کچھ صفات کا تذکرہ کر کے آپ کی زحمت کو تمام کروں گا. مل کی درود بھیجی محمد و آل محمد. اور یہ محبت اہل بیت اتنی قیمتی ہے جس کو رسول اللہ فرمایا فقط اصاب خیر الدنیا والآخرہ, خیر دنیا اور آخرت تجھے مل جائے گا اگر محبت اہل بیت کا رزق عطا ہو جائے. ایک شخص حضرت امام جعفر صادق علیہ السلام کے پاس آیا, کہنے لگا یا ابن رسول اللہ, فرزند زہرہ بڑا غریب ہوں, مفلس ہوں, تنگی میں ہوں, کوئی گشائش, کوئی مدد, کوئی دعا. کہا کہ نہیں تم غریب نہیں ہو. پھر اس نے درخواست کی امام سے, مولا بہت غریب ہوں, غربت ہے, افلاس ہے, تنگ دستی ہے, گزارا نہیں ہوتا, غریب ہوں. مولا نے کہا تم غریب نہیں ہو. جب دو تین دفعہ اقرار کیا تو مولا نے کہا اچھا ہم سے محبت کرتے ہو, توجہ رکھیے گا. کہا کہ جی مولا. امام نے کہا کہ آج اگر کوئی شخص تمہیں پیسہ دے کہ یہ پیسہ لے لو اور ہم سے محبت کرنا چھوڑ دو. اس نے کہا مولا پوری دنیا کی دولت بھی دے دی جائے اور مجھ سے یہ کہا جائے اور سات نسلوں کے لیے دے دی جائے اور مجھ سے یہ کہا جائے میں اور میری آنے والی نسلیں آپ کی محبت سے دستبردار ہو جائیں تو میں ہرگز دستبردار ہونے والا نہیں ہوں. مولا نے کہا پھر تم غریب کیسے ہوئے؟ جس کے دل میں محبت اہل بیت آ جائے وہ ان یکون امیر الناس, وہ لوگوں میں سب سے زیادہ امیر ہو جاتا ہے. مل کے درود بھیجے محمد و آل محمد. لہذا توجہ رکھے گا, یہ مومنہ, یہ مرحومہ, یہ مغفورہ جن کی عیسیٰ علیہ السلام کی مجلس ہے, ان میں ایک عادت تھی کہ جب بھی جہاں بھی ملتی تھیں اچھے الفاظ سے, اچھی دعاؤں سے, اچھے اخلاق کے ساتھ پیش آتی تھیں. کوئی گلہ نہیں, کوئی شکوہ نہیں, آپ ملے نہیں ملے, آئیں دیر سے آئیں نہیں آئیں. مرحومہ کی عادت یہ تھی کہ جب بھی ملتی تھیں حال احوال, احوال پرسی, خیر خیریت, مزاج, اور اس کے بعد بھائی آپ کیسے ہیں, خیریت سے ہیں, ٹھیک ہیں, ہم آپ کے لیے دعا گو ہیں, آپ ہمارے دعا کیجیے گا. یہ اخلاق اور آداب تھے. یہ ہے حب اہل بیت کا ثمر اس دنیا میں. توجہ رکھیے گا, جو پہلی صفت بیان کی گئی ہے کہ جو شخص دیکھنا چاہتا ہے کہ اسے حب اہل بیت ملی یا نہیں ملی تو اس میں دس صفات ہیں. یہ دس صفات اس مقام پہ, دس صفات ہیں. اس کے علاوہ بھی اہل بیت نے کہیں اور مختلف انداز سے اس کے ثمرات اور اس کی خصلتوں اور اس کی صفات کو بیان کیا ہے, لیکن اس مقام پر رسول اللہ نے کتاب خصائل میں جو روایت موجود ہے دس صفات کو, جس کو میں نے آپ کے سامنے عرض کیا, بیان فرمایا ہے. ان میں سے پہلی صفت یہ ہے زہد. زہد یعنی اپنے آپ کو بچا کے رکھنا. زہد یعنی دنیا سے اتنا حاصل کرنا کہ جتنا تمہاری زندگی کی بقا اور عالم آخرت کے لیے ضروری ہو, اس کو زہد کہا جاتا ہے. زہد کیا یعنی اہل بیت علیہم السلام زاہد تھے اور اعلیٰ ترین زہد کے درجات پر فائز تھے. تو کم سے کم جس کے دل میں حب اہل بیت آ جائے عزیزان گرامی وہ زہد کے منزل پہ آ جاتا ہے. وہ لالچی اور حریص نہیں ہوتا بلکہ دنیا سے بقدر کفایت کہ جو اس کی دنیا کو چلانے, اسے دوسروں کا محتاج نہ بنانے اور اس کے عالم آخرت کے لیے ضروری ہو. اب انسان خود فیصلہ کر, اب کوئی کرائٹیریا نہیں دیا, کوئی اسکیل نہیں بتایا کہ جناب آپ کے لیے اتنا ضروری ہے, نہیں. مختلف زمانے میں مختلف حاجات زندگی ہوتی ہیں, ان کے لیے مختلف قسم کی رقم کی ضرورت ہوتی ہے, ہر شخص کی ضرورت مختلف ہوتی ہے. لہذا ہر شخص خود طے کرے کہ اس کی ضروریت کیا ہے, کہ وہ لوگوں کے سامنے ہاتھ نہ پھیلائے, اس کی زندگی گاڑی چلتی رہے, اور اس سے بہتر یہ ہے کہ وہ لوگوں کی مدد بھی کرتا رہے اور عالم آخرت کو بھی پالے. یہ ہے زہد عزیزان گرامی. میں بہت زیادہ اس میں دقت کے ساتھ وارد نہیں ہوں گا, صرف سرسری طور پر اشارہ کرتے ہوئے گزر رہا ہوں. مل کے درود بھیجیے محمد و آل محمد. دوسری چیز کیا ہے؟ وہ ہے عمل کا زیادہ ہونا. خود بخود حب اہل بیت دیکھیے آپ کو ایکٹیو کرتی ہے. ایکٹیو کرنے کا کیا ہے؟ یہ مجلس جو ہو رہی ہے عمل ہے. اس میں کئی عمل شامل ہیں. اللہ کی عبادت بھی کر رہے ہیں, اہل بیت کی پیروی بھی کر رہے ہیں, ذکر اہل بیت بھی کر رہے ہیں، موت و قبر کا ذکر بھی سن رہے ہیں، اور اپنے اعزہ اقربا سے میل ملاپ کے لیے اس مجلس میں بھی حاضر ہوئے ہیں۔ کئی کام اس ایک مجلس میں آپ انجام دے رہے ہیں، اور پھر آخر میں دعا بھی کریں گے انشاءاللہ مرحومہ کے لیے، اپنے لیے، مومنین کے لیے، کئی عمل شامل ہیں۔ حب اہل بیت راکد نہیں ہے کہ آپ کو رکود اور جمود کی طرف لے جائے، حب اہل بیت ایکٹیو کرتی ہے، آگے لے جاتی ہے۔ اور یہی وجہ ہے کہ روایات میں ملتا ہے کہ امام حسین علیہ السلام یا ائمہ طاہرین علیہ السلام کی زیارت کے لیے جو قدم اٹھتا ہے اس کا اتنا اتنا ثواب ہے، ہر ہر قدم کا، ہر ہر قدم کا ثواب بیان کیا گیا ہے۔ اب ظاہر سی بات ہے کوئی انسان اس ثواب کو سنے کہ امام حسین علیہ السلام، اور کم ترین ثواب کیا ہے؟ زیارت ائمہ کا، خصوصا زیارت امام حسین علیہ السلام کا۔ زیارت امام حسین علیہ السلام کا کم ترین ثواب یہ ہے کہ جو زائر حسین بن جاتا ہے وہ گناہوں سے ایسے پاک ہو جاتا ہے جیسے ابھی اپنی ماں کے شکم سے پیدا ہوا ہو۔ اب کوئی اس عمل کو سنے، کیا وہ زیارت حسین کے لیے جلدی نہیں کرے گا، کوشش نہیں کرے گا، تگودو نہیں کرے گا، حریص ہوگا عمل کے لیے، توجہ رکھے گا۔ حب اہل بیت کیا ہے؟ حب اہل بیت کیا ہے؟ حریص بناتی ہے عمل کے لیے۔ اور امیر المومنین کی ایک مخصوص زیارت ہے، زیارت امین اللہ، زیارت امین اللہ مخصوص زیارت ہے مولا کائنات کی۔ اور اس زیارت میں اللہم ان قلوب المخبتین الیک والہتن، اے خدا تیرے بندوں کے قلوب جو ہیں تیری طرف لبک کے تیری طرف بڑھ رہے ہیں۔ مخبت کسے کہا جاتا ہے؟ مخبت عربی زبان میں اس شخص کو کہا جاتا ہے جو اپنی ڈیوٹی انجام دے، اپنا فریضہ انجام دے، واجبات کو بجا لائے، لیکن پھر بھی یہ تصور کرے کہ اس نے کچھ عمل انجام نہیں دیا، اس کو کہتے ہیں مخبت۔ یہ امیر المومنین کی زیارت کی دعا میں ہے کہ دیکھو تم اپنے دلوں کو ایسا بناؤ کہ جتنا بھی عمل کرتے رہو اپنے آپ کو مخبت قرار دو۔ مخبت یعنی عمل کرتے رہو، محبت کرتے رہو، اطاعت کرتے رہو، محبت کا دم بڑھتے رہو، ولایت کا دم بڑھتے رہو، لیکن تصور یہ کرو کہ مولا جو آپ کی اطاعت اور محبت کا حق تھا وہ ہم سے ادا نہ ہو سکا۔ یہ کیا ہے؟ یہ دوسری صفت ہے، الحریص علی العمل، کہ انسان عمل پہ حریص ہو جاتا ہے۔ اور یہی وجہ ہے کہ میں نے عرض کیا کہ زیارات کا جو ثواب بیان کیا گیا ہے وہ انسان کو رکنے نہیں دیتا، رکنے نہیں دیتا، بلکہ ہمیشہ ہر آن اور لمحے انسان مسلسل عمل کی طرف بڑھتا چلا جاتا ہے۔ تیسری صفت جو بیان کی ہے وہ ہے الورع فی الدین، انسان پاکیزگی کی زندگی کو اختیار کرنے لگتا ہے۔ وہ طیب و طاہر تھے تو میں بھی کوشش کروں کہ میں بھی پاکیزہ ہو جاؤں، وہ قانون خدا پر عمل کرنے والے تھے، میں بھی قانون خدا پر عمل کرنے والا ہو جاؤں۔ اس کے بعد چوتھی صفت کیا ہے؟ وہ ہے عبادت میں رغبت۔ توجہ رکھیے گا، کئی علماء سے ہم نے پوچھا کہ بتائیے کہ نماز میں دل نہیں لگتا، قرآن پڑھنے میں دل نہیں لگتا، بتائیے کیا کریں؟ انہوں نے کہا جب بھی قرآن پڑھنے بیٹھو امام حسین کو ایک سلام پیش کرو، السلام علیکم یا ابا عبداللہ۔ پوچھا اس کا راز کیا ہے؟ کہا کہ جب تم سلام کرو تو ذہن میں، پس منظر تمہارے ذہن میں یہ خیال ہو کہ اے حسین یہ وہی قرآن ہے کہ جس کی نوک کے نیزہ پر آپ نے تلاوت کی تھی، آج میں صحیح و سالم اپنے گھر میں بیٹھ کر یہ قرآن پڑھ رہا ہوں۔ ممکن نہیں ہے کوئی اس نیت سے حسین پر سلام کرے تو حسین کی توجہ اور عنایت نہ ہو۔ فرمایا جب بھی نماز کے لیے کھڑے ہو، نماز نیت باندھنے سے قبل کربلا کی طرف اشارہ، السلام علیک یا ابا عبداللہ، اے حسین اس نماز کے لیے آپ نے اپنے کنبے کو کٹوا دیا۔ ممکن نہیں ہے، یہ علماء عرفا کا مجرب ترین عمل ہے اپنی اپنی معرفت کے لحاظ سے، توجہ رکھیے گا۔ یہ ہے اہل بیت علیہم السلام۔ تو چوتھی صفت کا رغبت پیدا ہوگی انسان کے دل میں، یعنی اہل بیت علیہم السلام در حقیقت ہمیں ہماری معرفت کے ساتھ ہمیں اوپر لے جانا چاہتے ہیں۔ ایک مثال دینا چاہتا ہوں، بہت زیادہ علمی نہیں ہے لیکن نوجوانوں کو سمجھانے کے لیے کافی، مل کے درود بھیجے محمد و آل محمد۔ دیکھیں آپ نے لفٹ دیکھی ہوگی، آپ 100 منزل تصور کیجئے، 100 منزل ہے ایک عمارت، اس میں لفٹ ہے۔ اب ظاہری بات ہے کہ ہر मंजिल हर तबके के लिहाज से उसमें बटन दर्ज हुए 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10, 20 और 100 तक। आप जो बटन दबाएंगे पहली मंजिल का, पांचवीं मंजिल का, दसवीं मंजिल का, पचासवीं मंजिल का, लिफ्ट क्या करेगी? ऑटोमेटिकली आपको उस मंजिल तक ले जाएगी, दरवाज़ा खुल जाएगा और आप को ख़ुद कदम बढ़ाकर अपनी मतलूबा मंजिल में दाखिल होना होगा। बस ये आखिरी मिसाल दे के आपकी ज़हमत का तमाम कर रहा हूँ। हुब अहले बैत, फरमाए जिसको रिस्क अता हो जाए हुब अहले बैत का, वो खैर दुनिया को पा लेता है। हुब अहले बैत को फ़र्ज़ कीजिए एक इमारत है 100 मंजिल, एक सिर्फ एक मिसाल के लिए अर्ज़ कर रहा हूँ, वह इल्ला 100 मंजिल नहीं है बल्कि ला मुतना ही ये दर्जात हैं। इंसान जिस मंजिल के बटन को दबाएगा, जिस फ्लोर के बटन को दबाएगा, वो लिफ्ट खुद ब खुद आपको ले जाएगी और आपको आपकी मतलूबा मंजिल तक पहुंचा देगी। ये आपने तय करना है कि आपने कौन सी मंजिल पे जाना है, तवज्जो रखिएगा, आपने कौन सी मंजिल पे जाना है। आपने मादी रिस्क की मंजिल पानी है वो मिल जाएगी, बटन दबाइए आपको औलाद भी आता होगी, रिस्क भी आता होगा, रिश्ते भी मिल जाएंगे, बच्चों को जॉब भी मिल जाएगी, अच्छा हमसाय भी मिल जाएंगे, मकान भी मिल जाएगा। आप जो बटन दबाएंगे आपकी मार्फत और आपके मसलहत को देखते हुए आपको अता कर दिया जाएगा। अब अहले बैत हमें सिर्फ मादी ख्वाहिशात दिलाने नहीं चाहते थे कि हमसे रिस्क ले लो, हमसे औलाद ले लो, हमसे रिश्ता ले लो, हमसे बरकात दुनिया और आखरत ले लो, नहीं, बल्कि अहले बैत चाहते हैं कि हम जहाँ तक जा रहे हैं हमारे पीछे पीछे आते रहना। तो ये 100 मंजिल तकरीबी है अज़ीज़ान गिरामी, अहले बैत अलैहिस्सलाम लामुतनाही मंजिलों पर फ़ायद हैं। वो ये चाहते हैं कि जब हम लामुतनाही मंजिलों पर फ़ायद हैं तो हमारा शिया भी हमारी तासियों पैरवी में आला तरीन दर्जात को हासिल करता चला जाए। ये हमें तय करना है कि हमें कौन सा बटन दबाना है ताकि हम अपनी मंजूबा मंजिल तक पहुंच जाएं। अब रसूलुल्लाह ने यहां पर 10 मंजिलों को बयान किया है, ये 10 मंजिलें कम से कम तुम्हारे सामने होनी चाहिए कि जिनको दबाते रहोगे तुम में वो सिफात आती रहेंगी और हुब अहले बैत में इजाफा होता रहेगा। मिलकर दुरूद भेजिए मोहम्मद वाले मोहम्मद पर। अज़ीज़ान करें, बस आपकी ज़हमत को तमाम किया, लेकिन इस मोहब्बत अहले बैत की हिफाजत बहुत ज़रूरी है, बहुत ज़रूरी है। अगर इसकी हिफाजत न की जाए तो फिर ये मोहब्बत आलूदा भी हो जाती है, कम भी हो जाती है अज़ीज़ान करें। और उसके लिए ज़रूरी यह है कि अहले बैत अलैहिस्सलाम की सीरत का मुतालिया किया जाए, उनके अखलाक व किरदार का, उनकी नहजुल बलागा का, उनकी दुआओं का, उनके सहीफ़ों का, उनके कलमात नूरानी का मुतालिया किया जाए। और जब इंसान को ये रिस्क अता होता है तो उसे गम दुनिया लाहक नहीं होता, परेशानी होती है लेकिन गम दुनिया लाहक नहीं होता। ज़रूरी नहीं है कोई शख्स परेशान हो और वह गम दुनिया में गिरफ़्तार हो। हुब अहले बैत गम दुनिया से रिहा कर देती है, गम दुनिया से रिहा कर देती है। यही मरहुमा जिनकी मजलिस में पढ़ रहा हूँ, मुमकिन है कि मादी तौर पर बहुत सारे मुश्किलात के शिकार रही हों, बड़े बड़े कठिन मराहिल से गुजरी हैं, इम्तिहानात दिए हैं, अजीज़ अकरबा की जुदाई बर्दाश्त की है, लेकिन अजीज़ ने कहा याद रखिएगा, जब भी देखा, जब भी मुलाकात की, जब भी आमना सामना हुआ, जब भी कलमात का तबादला हुआ, हमेशा शुक्र खुदा लब पर है। यह है गम दुनिया से रिहाई अज़ीज़ ने करा, ये बहुत बड़ी सिफत है इंसान के लिए। एक बहन जुदा हुई है, एक बहन जुदा हुई है, भाइयों के लिए बड़ा सख्त है, बहुत सख्त है बहन का जुदा होना, और खुश ऐसी बहन जो शफीक भी हो, मेहरबान भी हो और फिर माँ की कमी भी पूरी करने वाली हो। यकीनन फिर अहल खाना के लिए, खुसूसन भाई के लिए बहुत सख्त है कि हम अपने हाथों से उसे कब्र में उतारे। ये भाई और बहन की मोहब्बत बड़ी अजीब है। तारीख़ इस्लाम में बहुत सारे बहन और भाई गुज़रे हैं, लेकिन दो रिश्ते ऐसे हैं या दो मिसालें ऐसी हैं जिनकी तारीख़ में मिसाल नहीं मिलती। एक इमाम रज़ा अलैहिस्सलाम और एक मासूम कौम सलामुल्लाह अलैह। ये भाई बहन की मोहब्बत अजीब है, ख़ास तौर पर हज़रत मासूमा की मारफत को सामने रखते हुए उनको खराज तहसीन पेश किया है आइम तहरीन ने। अजीम तरीन एक मरतबत पे फायदे हज़रत मासूमा को, भाई की मोहब्बत मदीने से चली हैं। रवायत में मिलता है कुम पहुंची हैं, इमाम रज़ा की शहादत हो चुकी है, सियाह परचम लगा दिए गए हैं, गम की फ़िज़ा है। बैतुन नूर में क़याम किया, तकरीबन 17 दिन आप वहाँ मौजूद रहीं, अलील हुईं और वहीं पे आपका इंतकाल हुआ। पूछा कि ये काले झंडे क्यों लगे हैं, कहा कि बीवी आपके भाई 8वें इमाम इमाम अली ने मोसर रज़ा दुनिया से गुजर कर उनकी शहादत हो गई। भाई ने शहादत पाई, बहन मौजूद नहीं थी। तवज्जो रखिएगा, बहन ने क्या देखा, काले झंडे देखे, अलील हो गई और इसी अलालत में इस दुनिया से गुजर गई। मैं कहूँ जनाब मासूम कुम आपकी अजमत को सलाम हो, आपने भाई को न देखा, आपने काले झंडे देखे और इस गम में कि भाई शहीद हो गए आप अलील हो इस दुनिया से गुजर गई, लेकिन ज़रा करबला आ जाना। ए फातिमा मासूम कुम ज़रा करबला आ जाइएगा, बीबी एक भाई और बहन है, आपने भाई का तड़पना नहीं देखा, आपने भाई को सिसकियां लेते नहीं देखा। अरे जब मेरा 8वां इमाम एड़ियां रगड़ रहा था तन्हाई में, अरे कोई सरहाने न था। फातिमा मासूम कुम अरे आपका क्या आलम होता अगर आप करबला में होती और चिल्ला ज़हनबिया से 70 दम के फासले पर, अरे कुंद खंजर के वार को हुसैन इब्ने अली के गले पे चलता। अल्लाह हू अकबर, बहनों की मोहब्बत अजीब होती है। अभी मसाइब मैंने शुरू किए हैं, थोड़े सा वक्त दीजिएगा मुझे, मादरा चाहता हूँ, इताला कलाम हो रहा है। भाई और बहन की मोहब्बत कैसी है, जनाब ज़ैनब की शादी हुई है और अरबों का तरीक़ा ये था कि 3 दिन के बाद दुल्हन को उसके माँ बाप के घर लाया जाता था। 3रे दिन जनाब अमीर अलैहिस्सलाम ने हुक्म दिया, फिज़ा जाइए हमारी शहजादी को लेकर आइए। अल्लाहु अकबर, जनाब फिज़ा गईं, दौलत कदे पर हज़रत अब्दुल्ला के दरवाज़ा खटखटाया, दक़ल बाब किया, इजाज़त तलब के अंदर पहुँची, खुजला अरूसी में पहुँची, देखा जनाब ज़ैनब की हालत गैर है, आँखें रो रो के सूज चुकी है, सुर हो गई हैं। कहा शहजादी ये खुशी का मौका और आप वक्त के घर में ये आंखें क्यों सुर्ख हैं, ये सुझाई ये सूजी हुई क्यों हैं, इस गिरिए का सबब क्या है। अजीज तसव्वुर कर सकते हो, वो भाई जिसने बहन के फिराक में ये दिन गुजारे, वो अपने दिल पे हाथ रख के पूछे जनाब ज़ैनब के जुमले का क्या मकसद हो सकता है। कहा कि अम्मा फिज़ा 3 दिन हो गए मैंने अपने हुसैन को नहीं देखा। अजरकुम अल्लाह, यह है मोहब्बत हुसैन इब्ने अली और यही वजह है कि खुदा ने जनाब ज़ैनब को करबला के लिए तैयार किया है, क्योंकि ज़ैनब पंजतन में शामिल नहीं है लेकिन पंजतन की ज़ेर तरबियत है, लिहाजा ज़ैनब के जो मसाइब हैं वो किसी और हस्ती के मसाइब नहीं हैं। रसूलुल्लाह गुजरे, जनाब जहरा तशरीफ ले गई, इमाम अली की शहादत हुई, इमाम हसन की इमाम हुसैन की आइमा तहरीर थे, सबर की तलकीन करने वाले थे, लेकिन ज़ैनब को सबर की तलकीन करने वाला कोई न था। अजान ग्रामी, मैं बात यूँ अर्ज करूँगा, कैसे ज़ैनब को तैयार किया कि जब माँ पे जलता हुआ दरवाज़ा गिर रहा था, ज़ैनब देख रही थी, अरे माँ दरो दीवार के दरमियान जलता हुआ दरवाज़ा माँ पे गिरा। मैं कहूँ बीबी ज़ैनब, ये जलता हुआ दरवाज़ा नहीं गिर रहा, ये करबला की तैयारी है। अरे आज ख़याम, आज दर जहरा पे आग लगाई गई है और कल ख़याम हुसैनी को आग लगा।
اجرکم اللہ۔ جب باپ کا بابا کا زخمی سر دیکھا، میں کہوں بی بی زینب سے برداشت نہ ہوا، بی بی زینب نے گریہ کرنا شروع کیا۔ امیر المومنین سے جناب زینب کا گریہ برداشت نہ ہوا، ایک دفعہ مولا کائنات بھی زینب کے گریہ کو دیکھ کر رونے لگے۔ میں کہوں بی بی یہ صرف بابا کا زخمی سر نہیں ہے، آج بابا کا زخمی سر ہے، ارے کل نو کے نیزہ پر حسین کے سر کی زیارت ہوگی۔ اور جب بھائی حسن کے تشت میں ایک کلیجے کے ٹکڑے دیکھے، میں کہوں بی بی یہ تشت میں کلیجے کے ٹکڑے نہیں ہے، یہ کربلا کی تیاری ہے، آج تشت میں کلیجے کے ٹکڑے، ارے کر ابن حسن کی لاش کے ٹکڑے دیکھنے ہو گے۔ عزیزہ نے گرامی تصور کر سکتے ہیں، زینب کے دل کو خدا نے کربلا کے مصائب کے لیے تیار کیا ہے، اور وہ وقت بھی آیا، وہ وقت بھی آیا جسے امام زمانہ فرماتے ہیں زیارت ناحیہ میں، فرماتے ہیں بیویاں جمع ہو گئیں، بیویوں نے حسین کو رخصت کیا، اس کے بعد حسین دکھائی نہیں دیتے۔ ایک دفعہ زینب تلے زینب پہ چڑھی، اس ٹیلے پہ چڑھی، حسین نظر نہیں آتا، مگر اب جو قتل گاہ میں دیکھا 70 قدم کا فاصلہ، خدا کسی بہن کو بھائی کا یہ منظر نہ دکھائے، ارے شبر جالس علی صدر الحسین، حسین کے سینے میں سوار ہے، پشت گردن سے وار کر رہا ہے، ایک دم ہاتھ اٹھائے، یا رسول اللہ یہ آپ کا حسین ہے، ارے جسے گودیوں میں پالا، جسے سوار دوشے رسالت کیا، جس کے امامے کو لوٹ لیا، اللہ اکبر۔ عزیزان گرامی، اس کے بعد امام زمانہ فرماتے ہیں میرا سلام ہو ان بیویوں پر جو زنجنا کی آواز سنی، بیویوں نے پردہ ہٹایا، زینب نے دیکھا، سکینہ نے دیکھا، ام کلثوم نے دیکھا، زوجہ حسن نے دیکھا، دید ہلکی ہوئی، پیشانی خون میں آلودہ، ایک دفعہ بیویوں نے اپنے ہاتھوں کو اپنے چہروں پہ مارنا شروع کیا، واہ حسینہ کی صدائے بلند ہوئی۔ بس آخری روایت، ارے زینب وہ بہن ہے جس نے بڑے مصائب دیکھے، بس آخری مرتبہ ایک دفعہ رخصت کو آئی ہے، کاظمہ جا رہا ہے، ایک دفعہ لاش میں پہنچی ہے، لاش پہچانی نہیں جا رہی، ایک دفعہ تیروں کو ہٹایا، کٹی ہوئی رگوں کا بوسا لیا، ارے اس جگہ کا بوسا تو نہ ماں نے لیا تھا، نہ نانا نے لیا تھا، اور تیر سوال کیے حسین سے، ابن فاطمہ کیا تو فاطمہ زہرا کا فرزند ہے جسے فاطمہ زہرا نے چکیاں پیس پیس کے پالا تھا؟ دوسرا سوال کیا، انت ابن علی المرتضی، کیا تو ابن علی المرتضی ہے؟ اور تیسرا سوال کیا جناب زینب نے، اے حسین کیا تو زینب کا بھائی ہے؟
وَسَيَعْلَمُ الَّذِينَ ظَلَمُوا أَيَّ مُنْقَلَبٍ يَنْقَلِبُونَ۔ بارِلہ قرآن خانی مجلس ادا تمام قارۂ خیر، جس مرحومہ کے سال ثواب کے لیے انجام دیے گئے ہیں ان کو بحق چار دماسمین بہترین شکل اور وجہ میں مرحومہ کی قبر تک پہنچا، کہ قبر کو نورانی فرما، کے درجات بلندی عطا فرما، ان کو جوار معصومین خصوصاً جوار سید طاہرہ سلام اللہ علیہ نے عنایت فرما، ان کے لواحقین کو صبر جمیل اور ان کے حقوق و شرعیہ کو ادا کرنے کی توفیق عطا فرما۔ بارالہ تو نے اپنے خاص بندوں میں اس رزق محبت اہل بیت کو بانٹا ہے، ہمیں بھی ان میں شامل فرما، اس کی عبادت کرنے والوں میں شامل فرما، بارالہ امام الزمان کے روحوں میں تعظیم فرما، ہم سب کو ان کے انصار و اعوان میں شریک فرما، بارالہ جو پریشان ان کے پریشانی کو دور فرما، جو بھی ان کا روزگار میں اضافہ فرما، خداوندت جواس محمد علی محمد کا، ہمارے جتنے بھی لاپتہ اسیر ہیں، گمشدہ ہیں، جبری مقدمات میں گرفتار ہیں، ان کو رہائی عطا فرما، خداوندت